नमस्कार, फ्रिडम चौतारी पोडकास्टको 142 श्रृङ्खलामा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। म सुभाष दाहाल। यस पोडकास्टमा हामी खुला बजेट सर्वेक्षण 2023 के कस्तो नतिजा र प्रगतिहरू देखिए, विश्वव्यापी रूपमा खुला बजेट सर्वेक्षणले कस्तो चित्र देखायो, अनि खुला बजेट सर्वेक्षण नेपालको प्रतिवेदनमा के कस्ता नयाँ कुराहरू छन् र के कस्ता सुझावहरू आएका छन् भन्नेबारे चर्चा गर्नेछौँ। साथै यस खुला बजेटमा लामो समयदेखि संलग्न हुनुभएका अनुसन्धानकर्ता तारनाथ दाहालसँग गरिएका केही प्रश्नको उत्तरहरू पनि राख्नेछौँ। सर्वप्रथम खुला बजेट सर्वेक्षण अध्ययनबारे केही जानकारीहरू राख्दछु। सरकारले के कस्ता कर लगाउने, के कस्ता सेवा प्रवाह गर्ने र राष्ट्र ऋण कति परिणाममा उठाउने जस्ता निर्णयले समाजका सबै पक्षलाई महत्त्वपूर्ण प्रभाव पार्छ। सरकारले जनतालाई आवश्यक सूचना तथा निर्णय प्रक्रियामा संलग्नताको लागि अर्थपूर्ण विधि र माध्यम उपलब्ध गराएमा जनचाहना अनुसार सार्वजनिक स्रोत खर्च हुने कुरा सुनिश्चित गर्न सकिन्छ। खुला बजेट सर्वेक्षण केन्द्रीय सरकारका बजेट सम्बन्धी सूचनाको पहुँच योग्यता, बजेट प्रक्रियामा जनसहभागिताको लागि उपलब्ध औपचारिक अवसर तथा संसद र महालेखा परीक्षक जस्ता बजेट निगरानी निकायको भूमिका मापनका लागि अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य मापदण्ड प्रयोग गरेर कार्यान्वयन गरिने विश्वको एकमात्र स्वतन्त्र तुलनात्मक र तथ्यपरक अनुसन्धान पद्धति हो। यस सर्वेक्षणले स्थानीय नागरिक समाजलाई सार्वजनिक स्रोतको उपयोग र बजेट प्रतिवेदनका आधारमा सरकारको मूल्याङ्कन र बहसका लागि सहयोग गर्दछ। हरेक 2 वर्षमा सार्वजनिक हुने यो सर्वेक्षण 2023 नवौँ संस्करण हो। खुला बजेट सर्वेक्षणको यो नवौँ संस्करणमा 125 देशहरू समेटिएको थियो। यस खुला बजेट सर्वेक्षण 2023 7.5 बिलियन जनसङ्ख्या, जुन विश्वको 95% जनसङ्ख्या बसोबास गर्ने 125 देशहरूको मूल्याङ्कन गरेको छ र आर्थिक वर्ष 2022 $33.5 ट्रिलियन भन्दा बढीको बजेटहरू समावेश गरिएको छ। यो सर्वेक्षण स्थानीय अनुसन्धानकर्ताहरूसँगको साझेदारीमा सञ्चालन गरिएको हो। साथै यस अध्ययनलाई थप सबल बनाउन पहिचान नखुलाइएका स्वतन्त्र विज्ञबाट प्राकृतिक पुनरावलोकन पनि गरिएको छ। साथै हरेक देशको सरकारी प्रतिनिधिबाट पनि पुनरावलोकन गरिएको छ। आउनुहोस्, अब हामी अगाडिको भागमा विस्तृत रूपमा खुला बजेट सर्वेक्षण 2023 बारेमा चर्चा गरौँ। सर्वप्रथम हामी अबको भागमा विश्वव्यापी रूपमा खुला बजेट सर्वेक्षणले के देखाएको छ भन्ने बारे चर्चा गरौँ। साथै यस सर्वेक्षणले विश्वको बजेट पारदर्शिताको कस्तो चित्र देखाएको छ र के कस्ता कुराहरू औँल्याएको छ भन्ने बारे चर्चा गरौँ। सरसर्ती हेर्दा यसपालिको विश्व खुला बजेट सूचाङ्क 45 रहेको छ। यसका साथै बजेटमा जनसहभागिताको सूचाङ्क हेर्दा 100 मात्रै रहेको छ भने बजेटमा निगरानीको तर्फ हेर्दाखेरि संसदीय निगरानीमा 45 अङ्क रहेको छ भने लेखा परीक्षण निगरानीमा अङ्क 62 रहेको छ। गएको पछिल्लो 2021 खुला बजेट सर्वेक्षणको तुलनामा हेर्दाखेरि बजेट पारदर्शितामा 45 अङ्क रहेको छ। कुनै परिवर्तन भएको छैन भने जनसहभागितामा 1 अङ्क बढेर 14/15 पुगेको छ। त्यस्तै बजेट निगरानीतर्फ हेर्दा 2021 बजेट निगरानी 52 रहेको थियो। यसरी हेर्दा अहिलेको खुला बजेट सर्वेक्षण राउन्डमा साना उपलब्धिहरू भए पनि बजेट प्रक्रियाको पछिल्लो चरणहरूमा बजेट कार्यान्वयन गर्ने बेलामा नागरिक संलग्नताको लागि पर्याप्त जानकारी र अवसरहरू प्रदान नभएको देखिएको छ। सर्वेक्षणको पछिल्लो चरणले अघिल्लो चरणको तुलनामा विश्वव्यापी बजेट पारदर्शिताको स्कोरमा थोरै 1 बिन्दु उपलब्धि भए पनि क्षेत्रीय प्रवृत्तिहरूले भिन्नै चित्र देखाएको छ। एकातर्फ दिगो प्रगति देखिएको छ भने अर्कोतर्फ निरन्तर ओह्रालो नै देखिएको छ। 2012 हेर्दा पूर्वी एसिया, प्रशान्त, उपसहारा अफ्रिकामा सबैभन्दा तीव्र रूपमा बजेट पारदर्शितामा वृद्धि भएको देखिन्छ। यस्तै पूर्वी युरोप र मध्य एसिया, ल्याटिन अमेरिकाका साथै क्यारेबियनमा पनि राम्रो उपलब्धि भए पनि दक्षिण एसियामा भएका देशहरूको बजेट पारदर्शिताको प्रतिवेदन हेर्दा प्रतिवर्ष गिरावट नै भइरहेको देखिन्छ। यसै गरी पश्चिमी युरोप, संयुक्त राज्य अमेरिका र क्यानाडामा बजेट पारदर्शिताको प्रदर्शनीमा स्थिरता नै देखिएको छ भने मध्य पूर्व र उत्तरी अफ्रिकामा यसको विपरीत बजेट पारदर्शितामा निरन्तर रूपमा गिरावट नै आइरहेको देखिन्छ। अहिले विश्वमा विद्यमान द्वन्द्व र अन्य कारणहरूले नागरिक बजेट र आर्थिक वर्षभित्रका प्रतिवेदनहरूमा भएको प्रकाशनका कमीका कारण बनेका छन्। नागरिक बजेटहरू बजेटको अधिक पहुँचयोग्य संस्करण हो, जसमा साधारण मानिसहरूको भाषामा बजेटको विवरण हुन्छ। आर्थिक वर्षभित्रका प्रतिवेदन सामाजिक कार्यक्रमहरू र दैनिक मानिसहरूका लागि महत्त्वपूर्ण हुन्छन्, किनकि आफ्नो प्रारम्भिक बजेटको तुलनामा देशहरूले कम खर्च गरिरहेका छन् वा बढी खर्च गरिरहेका छन् भन्ने मूल्याङ्कन गर्न यी प्रतिवेदनहरू उत्तम हुने गरेका छन्। यसका साथै यस खुला बजेट सर्वेक्षणले विश्वव्यापी ऋणको अवस्थाबारे पनि केही इङ्गित गरेको छ। हरेक सरकार कसरी ऋण व्यवस्थापन गरिरहेका छन् र वित्तमा उनीहरूको ऋणको दीर्घकालीन असरहरूबारे थप जवाबदेही हुन सक्छन् यदि ऋण र ऋण सम्बन्धी खर्चको बारेमा पारदर्शितामा अझ कुरा अगाडि बढाउन सकियो भने। ऋण सङ्कटबाट बच्न यस जानकारीको जनताबाट जाँचको लागि थप ठाउँ प्रदान गर्नु महत्त्वपूर्ण हुन्छ। सर्वेक्षण गरिएका करिब आधा देशहरूले मात्र आफ्नो कुल ऋण बोझको बारेमा आफ्ना बजेट प्रस्तावहरूमा सूचना र जानकारीहरू प्रदान गर्ने गरेको देखिएको छ। 1/4 कम देशहरूले सरकारी वित्तको दीर्घकालीन दिगोपनको बारेमा जानकारी प्रदान गर्दछन्। अझ योभन्दा पनि डरलाग्दो कुरो के छ भने 125 देशहरूमध्ये 11% देशहरूले मात्र आफ्नो कार्यकारी बजेट प्रस्तावमा वित्तीय दिगोपनको कम्तीमा 10 वर्षको प्रक्षेपण समावेश गर्ने गर्दछन्। संसारभरि नै बजेट प्रणालीमा आएको एउटा नयाँ चुनौती विकास खर्चभन्दा ऋण खर्च बढ्दै गएको जुन प्रवृत्ति छ, नेपालमा पनि यसै वर्ष आइपुग्दा पुँजीगत खर्चको विनियोजनभन्दा ऋणको सामा र ब्याज तिर्नका लागि छुट्याइएको वित्तीय प्रबन्ध शीर्षकको विनियोजन रकम बढी भएको छ। यस्तो अवस्थामा बजेटमा खास गरी ऋण र ऋण खर्चको बारेको जानकारीको पारदर्शिता कति महत्त्वपूर्ण छ त? अब सुनौ यस सर्वेक्षणमा अनुसन्धानकर्ताको रूपमा कार्य गरिरहनु भएका तर्ना दाहाल यस विषयमा भन्नुहुन्छ।
संसारभरि नै खास गरी कम विकसित देशहरूको बजेट प्रणालीमा एउटा प्रवृत्तिगत रूपमा ठुलो चुनौतीको रूपमा के देखा परेको छ भने ती देशहरूको बजेटमा छुट्याइने साधारण खर्च र विकास खर्चको तुलना पनि त्यो आकाश र पातालको अवस्थामा भएको छ। चालु खर्च भन्छौँ हामी, त्यो चालु खर्च अथवा साधारण खर्च जुन चाहिँ दिनदैनिक देश प्रशासन चलाउने त्यो बजेटको भोल्युम चाहिँ एकदमै धेरै र खास पुँजीगत खर्च जसले विकासको काम गरेर उत्पादनमूलक कुराहरूमा त्यो खर्च गरिन्छ त्योको प्रतिशत चाहिँ धेरै नै कम हुन थालेको एउटा प्रवृत्तिगत चुनौती छँदै नै थियो। यसैको बिचमा फेरि अर्को चुनौतीको रूपमा के देखिएको छ भनेदेखि पुँजीगत खर्च भन्दा त्यो देशले तिर्नुपर्ने आन्तरिक र बाह्य ऋणको भार चाहिँ बढी हुन थालेको छ र संसारभरि नै यो ऋणको भोल्युम जसरी झन्डै 1/3 बढी कम विकसित देशहरूमा जुन डेफ्थको चाहिँ अवस्थाहरू देखा पर्न थालेको छ यो बजेटमा आएको एउटा नयाँ चुनौती हो र संसारको धेरै देशहरूको बजेटलाई हामीले केलायौँ भने पुँजीगत खर्चभन्दा यो सामा र ब्याज हरेक वर्ष सामा र ब्याज तिरिरहनु पर्ने ऋणको जुन को भार छ त्यसले सिर्जना गरेको दायित्व चाहिँ बढी भएको छ। जस्तो कि हाम्रो देशमा पनि यो वर्षको बजेटलाई हामीले हेऱ्यौँ भने तपाईँ वित्तीय प्रबन्धका नाउँमा जुन सामा ब्याज तिर्नको लागि हाम्रो आन्तरिक ऋण होस् या बाह्य ऋण होस् त्यसको चाहिँ समब्याज भुक्तानीका लागि जुन विनियोजन गरिएको छ त्यसको भार चाहिँ पुँजीगत खर्च जुन चाहिँ विकासको लागि विनियोजन गरिएको छ त्योभन्दा बढी भएको अवस्था छ। यो बजेटमा बढ्दै गएको यो असाध्यै चिन्ताजनक असन्तुलन हो र यो असन्तुलनले धेरै देशको अर्थतन्त्रमा नयाँ सङ्कटहरू सिर्जना गरेको छ तर यसबारेको पारदर्शिताको प्रश्न पनि त्यत्तिकै ज्वलन्त रूपमा चाहिँ अहिले उठ्न थालेको छ। कुन देशमा ऋणको दायित्व के कस्तो छ, ती ऋणहरू आन्तरिक ऋणहरू हुन् भने ती ऋणहरू के शर्तहरूमा छन्, बाह्य ऋणहरू हो भने कुन निकायसको ऋण हो र त्यो ऋणहरू कुन शर्तमा लिएको छ र ती ऋणहरू कहिले भुक्तानी गरिन्छन् भन्ने जस्ता कयौँ प्रश्नहरूको पारदर्शिताको प्रश्न पनि अहिले चाहिँ उठेर आएको छ। त्यसैले यो ऋण व्यवस्थापन को क्षेत्र जुन ठुलो भोल्युममा हुन थाल्यो त्यसको पारदर्शिताको बहसलाई यसपटक खुला बजेट सर्वेक्षणले पनि केही इङ्गित गर्न खोजेको छ। खास गरी इन्टरनेसनल बजेट पार्टनरसिप जसले यसको यो खुला बजेट सर्वेक्षण गर्ने गर्दछ यो संस्थाले यो प्रश्नलाई महत्त्वको साथ उठाएको छ र आगामी दिनमा ऋण व्यवस्थापनको पारदर्शिताको विषय अझ बहसमा आउने अवस्था छ र हाम्रो सन्दर्भमा पनि यसलाई जुन किसिमको बहस ले यसलाई हामीले सिर्जना गर्नुपर्ने हो त्यो कुरालाई यो खुला बजेट सर्वेक्षणको यसपटकले केही हदसम्म सङ्केत गरे पनि यसमा थप हामीले गृह कार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता चाहिँ यो खुला बजेट सर्वेक्षणको प्रतिवेदन जारी गर्दाखेरि यसको नेतृत्व गर्ने इन्टरनेसनल बजेट पार्टनरसिपले त्यतातर्फ इङ्गित गरेर हामी सबैलाई सजग गराएको म देख्दछु।
उहाँले भने जस्तै यी ऋण र ऋण खर्च सम्बन्धी खर्चहरूको विस्तृत अध्ययन गरी यसलाई पनि खुला बजेट सर्वेक्षणमा अझ महत्त्वपूर्ण रूपमा राखिने विश्वास गर्न सकिन्छ। खुला बजेट सर्वेक्षण 2023ले देखाए जस्तै चिन्ताको कुरा के रहेको छ भने संसदीय निरीक्षणमा पछिल्ला दुई सर्वेक्षण राउन्डहरूमा लगातार गिरावट आइरहेको छ। 2021मा कोभिडका कारण गिरावट आइएको मानिए पनि महामारीले धेरै कार्यकारी सरकारहरूलाई बजेट अभ्यासहरूमा व्यवस्थापिका वा संसदलाई व्यवस्था गर्न एक बहाना प्रदान गरेको थियो र यसैको अनुरूप व्यवस्थापिका निरीक्षण वा संसदीय निरीक्षण अभ्यासहरू पनि उभो लागिरहेका पनि छैनन्। यसै गरी जनसहभागिताको अभ्यासहरू विश्वभरि नै नवजात शिशु जस्तै छन्। यद्यपि 125 देशहरूमध्ये 83% देशहरूमा बजेट प्रक्रियामा जनतालाई संलग्न गराउन कम्तीमा एउटा संयन्त्र देखिएको छ तर यसले मात्रै जनसहभागिताको स्तर बढाउने भने होइन, जनसहभागितामा सुधारको अवसर छ र खाँचो पनि छ। किनभने मन्त्रालयहरूले सामाजिक खर्चको बारेमा महत्त्वपूर्ण निर्णयहरू गर्छन् र यसले आम मानिसहरूको जीवनमा प्रत्यक्ष प्रभाव पार्दछ। तसर्थ बजेट चक्रको हरेक भागमा जनसहभागिताको अर्थपूर्ण अभ्यासहरू गरियो भने सरकारले लिएको निर्णयमा जनसहभागिता भएर सरकार र जनता बीचको विश्वास बढ्दै जान्छ। अबको भागमा हामी नेपाल खुल्ला बजेट सर्वेक्षण 2023को प्रतिवेदनमाथि विस्तृत रूपमा छलफल गर्दछौँ। सुरुवातमा भने जस्तै विश्वभरिको खुला बजेट सर्वेक्षण प्रतिवेदनको अध्ययन प्रणाली एकै अनुरूप हुन्छन्। नेपालको तर्फबाट नेपाल खुला बजेट सर्वेक्षणमा फ्रिडम फोरमका अनुसन्धानकर्ताहरू श्री तारनाथ दाहाल, श्री कृष्ण सापकोटा र म सुभाष दाहाल रहेका थियौँ। यसका साथै यस अध्ययनलाई थप सबल बनाउनका लागि नेपालबाट स्वतन्त्र विज्ञबाट पनि पुनरावलोकन गराइएको थियो। यसका साथै नेपालको अर्थ मन्त्रालयका प्रतिनिधिबाट पनि पुनरावलोकन गरिएको थियो। यसपालि पहिलो पटक सर्वोच्च लेखा परीक्षण निकाय नेपालको महालेखा परीक्षकको कार्यालयले पनि उनीहरूसँग सम्बन्धित प्रश्नहरूमा आफ्नो विचार राख्ने अवसर यस खुला बजेट सर्वेक्षण 2023ले पनि प्रदान गरेको थियो। आउनुहोस् अब यस सर्वेक्षणले बजेट पारदर्शिता, जनसहभागिता र बजेट निगरानीमा के कस्ता कुराहरू औँलाएका छन् त्यस विषय थप चर्चा गरौँ। खुला बजेट सर्वेक्षण 2023 हेर्दा नेपालले खुला बजेट परिसूचक 100 50 अङ्क प्राप्त गरेको देखिन्छ। त्यस्तै जनसहभागिताको तिर हेर्दा 100 अङ्क रहेको छ भने बजेट निगरानीतर्फ समग्र रूपमा हेर्दा 146 रहेको छ। 2021 तुलनात्मक अवस्था हेर्दाखेरि बजेट पारदर्शितामा नेपालको 45 अङ्क रहेको थियो भने अहिले 50 रहेको छ। त्यस्तै 2021 जनसहभागितामा 15 अङ्क रहेको नेपालको अहिले 31 अङ्क रहेको छ। अब हामी बजेट पारदर्शिता, जनसहभागिता र बजेट निगरानीमा के औँल्याएको छ हरेकलाई अलग अलग रूपमा हेरौँ। बजेट पारदर्शिताको खण्डमा केन्द्रीय सरकारले गर्ने आम्दानी र खर्च सम्बन्धी सूचनाको पहुँच योग्यताको लेखाजोखा गरिन्छ। यसमा प्रमुख 8 बजेट दस्तावेजको अनलाइन माध्यममा उपलब्धता, समयबद्धता र सूचनाको व्यापकताको पनि लेखाजोखा गरिन्छ। यसका लागि 109 समान अङ्कभारको सूचक प्रयोग गरी 0 to 100 स्केलमा हरेक देशले प्राप्त गर्ने अङ्क निर्धारण गरिन्छ। पारदर्शिताको अङ्क 61 वा सोभन्दा बढी भएमा सम्बन्धित देशले बजेटको सन्दर्भमा सुसूचित सार्वजनिक बहसका लागि पर्याप्त सूचना सामग्री प्रकाशन गरिरहेको मानिन्छ। नेपालको बजेट पारदर्शिताको अङ्क 100 रहेको हामीले अगाडि नै अवगत गराइसकेका छौँ। सर्वेक्षणमा सहभागी 125 देशमध्ये नेपाल 58 स्थानमा रहेको छ। यसका साथै दक्षिण एसियामा भएका देशहरूको बजेट पारदर्शितामा नेपालको तुलनात्मक अवस्था हेर्दा नेपाल दोस्रोमा रहेको छ। विश्वको औसत 45 रहेको बेला भारत 51 सहित पहिलो स्थानमा रहेको छ भने श्रीलङ्का 37 अङ्कका साथ तेस्रो, बङ्गलादेश पनि 37 अङ्कका साथ तेस्रो र त्यसपछि पाकिस्तान रहेको छ। कुनै पनि दक्षिण एसियाली देशहरूले पर्याप्त मानिने 61 अङ्क ल्याउन भने सकेको छैन। साथै विभिन्न चरणमा भएका खुल्ला बजेट सर्वेक्षणको प्राप्त अङ्कको अवस्था हेर्दा 2012 44 रहेको नेपालको 2015 घटेर 24 भएको थियो। त्यस्तै 2017 चरणमा अहिलेसम्मकै सबैभन्दा बढी 52 अङ्क नेपालले प्राप्त गरेको थियो भने 2019 र 21 क्रमशः घटेर 41 र 39 भएको थियो भने यसपटक 2023 50 भएको यहाँहरूलाई अवगत नै छ। स्मरण रहोस् कि यस बजेट पारदर्शितामा नेपाल बजेटका 8 बजेट दस्तावेजहरूको सार्वजनिक रूपमा उपलब्धताको मापन गरिन्छ। अघिल्ला चरणहरू जस्तै नेपालमा पूर्व बजेट र नागरिक बजेट निर्माण नै नभएको अवस्था रहेको छ। त्यस्तै कार्यकारी बजेट प्रस्ताव, अनुमोदित बजेट, आवधिक प्रतिवेदन, मध्यावधि समीक्षा, वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन आम नागरिकका लागि समयमै उपलब्ध भएको यसपालिको खुला बजेट सर्वेक्षणले देखाएको छ। पछिल्लो 2021 तुलनामा हेर्दाखेरि 2021 भएको वार्षिक प्रतिवेदन प्रकाशनमा ढिला भए पनि यसपालि भने समयमै भएको यस सर्वेक्षणले देखाएको छ। स्मरण रहोस् कि यस प्रतिवेदनमा सन् 2022 डिसेम्बर 31 प्रकाशित दस्तावेज, सूचना र जानकारीहरू समावेश छन्। यसै गरी प्रमुख बजेट दस्तावेजहरूमध्ये अघि जानकारी गराए जस्तै पूर्व बजेट विवरण र नागरिक बजेट निर्माणै नभएको अवस्थामा सबैभन्दा बढी अङ्क आर्थिक वर्षभित्रका प्रतिवेदनहरू, जसलाई हामी इन इयर रिपोर्ट पनि भनिन्छ, उसमा रहेको छ, जसमा 67 अङ्क रहेको छ। त्यसै गरी मध्यावधि समीक्षा या मिडिया रिभ्यू रिपोर्टको 63 अङ्क रहेको छ भने लेखा परीक्षण प्रतिवेदन वा अडिट रिपोर्टको 62 अङ्क रहेको छ। यसबाहेक कुनै पनि बजेट दस्तावेजको प्राप्त अङ्क पर्याप्त रहेको छैन। त्यसै गरी कार्यकारीको बजेट प्रस्तावमा 58 अङ्क आएको छ भने वार्षिक प्रतिवेदन इयर इन रिपोर्टमा 43 अङ्क रहेको छ। नेपालको बजेट दस्तावेजहरूमध्ये सबैभन्दा कम अङ्क अनुमोदित बजेटको रहेको छ, जसमा 28 अङ्क आएको छ। खुला बजेट सर्वेक्षण 2023 के परिवर्तन भयो भनेर हेर्दा नेपालमा समयबद्ध रूपमा वार्षिक प्रतिवेदन प्रकाशन गरेर बजेटको सूचना उपलब्ध बढाएको देखिन्छ। साथै नेपालले आर्थिक वर्षभित्रका अर्थात् त्रैमासिक प्रतिवेदनहरूमा सूचना र अन्य जानकारीहरूको उपलब्धता बढाएको पनि देखिन्छ। यद्यपि नेपालमा बजेट पारदर्शिताको अवस्था सुधार गर्नका लागि सर्वेक्षणको प्रतिवेदनले केही सुझावहरू पनि औल्याएको छ। पूर्व बजेट अभ्यासलाई संस्थागत गरी कम्तीमा वैशाख 15 अकाबै सार्वजनिक बहसमा ल्याउने, नागरिक बजेट निर्माण गरी समयबद्ध रूपमा अनलाइन मार्फत सार्वजनिक गर्ने कार्यहरू गरेमा नेपालमा बजेट पारदर्शिताको अवस्था सुधार हुने देखिन्छ। साथै कार्यकारीको बजेट प्रस्तावमा सरकारको वित्तीय स्थिति, राजस्व र खर्च, वृहत अर्थतन्त्रका आगामी आर्थिक वर्षहरूका बहुवर्षीय प्रक्षेपण र बकाया खर्चहरूको अनुमानको तथ्याङ्क समावेश गर्न जरुरी देखिन्छ। साथै सर्वेक्षणले वार्षिक प्रतिवेदनमा अपेक्षित र यथार्थ उपलब्धिको गैर वित्तीय तथ्याङ्क सहितको तुलनात्मक विवरण, ऋण तथा अनुदानको अनुमानित र वास्तविक परिणाम र वृहत अर्थशास्त्रको अपेक्षित र यथार्थ उपलब्धिहरू बीचको तुलनात्मक विवरण सहितको कार्य सम्पादन सम्बन्धी सूचना समावेश गरेमा नेपालको बजेट पारदर्शितामा अङ्क बढ्ने देखिन्छ। यसरी बजेट पारदर्शिताको कुरा गरिरहँदा नेपालको संसदमा बजेटमाथि हुने गरेको छलफलहरूमा उठेका प्रश्न र धारणाहरूका बीचमा यसपालिको खुला बजेट सर्वेक्षणलाई कसरी जोड्न सकिन्छ त? अब सुनौँ यस सर्वेक्षणका अनुसन्धानकर्ता तर्ना दाहाल यस विषयमा भन्नुहुन्छ।
नेपालको बजेट प्रणाली बारे संसदमा भइरहेको छलफल या हुने गरेका छलफलहरू एक किसिमले एउटा औपचारिकता केन्द्रित मात्रै छ। संसदमा जुन किसिमको बजेटका प्रपोजलहरू अथवा प्रस्तावहरू आउँछन् ती प्रस्तावहरू जति लामो छलफल भए पनि, संसदमा महिनौसम्म छलफल भए पनि अन्ततोगत्वा बजेट प्रपोजलमा जे आउँछ संसदले त्यसलाई नै हुबहु पारित गर्ने हाम्रो संसदीय परम्परा छ। त्यसैले बजेटमा हुने छलफलहरूमा सांसदहरूले विभिन्न सुझावहरू दिनुहुन्छ, आफ्नो आलोचना पनि गर्नुहुन्छ करका प्रस्तावहरूमाथि अथवा पुँजीगत खर्चको विनियोजनमाथि या साधारण खर्चको बारेमा सांसदहरूले प्रश्नहरू उठाउनुहुन्छ नीतिगत रूपमा र विनियोजन दुवैतर्फ। तर ती सुझावहरू आलोचनाहरू बजेटको पारित हुँदाखेरि ती प्राय समेटिँदैनन् अथवा समेट्ने चलन छैन। यसपटक पनि संसदमा यो आर्थिक वर्ष 2081-82 बजेटमाथि लामो छलफल भयो र यसपटक के प्रश्नहरू उठ्यो भनेदेखि संसदले जुन बजेटमाथि छलफल गर्छ यो परम्परालाई अब बदल्नुपर्छ र संसद सांसदहरूले दिएका सुझावहरू आलोचनाहरू र उनीहरूले उठाएका प्रश्नहरूलाई समेटेर मात्रै बजेट अन्तिममा पारित हुनुपर्दछ भन्ने विचारहरू यसपटक आएको छ। हाम्रो जुन बजेट को परम्परागत जुन पद्धति छ त्यसलाई परिवर्तन गर्नुपर्दछ र संसदको चाहिँ नियमावलीहरू संशोधन गरेर भए पनि पर्यो भनेदेखि संविधानमै केही सुधारहरू गरेर भए पनि यो बजेटमाथिको विमर्श र बहसको लाई सार्थक बनाउनको लागि बजेटमा जुन सुधारका प्रश्नहरू उठाइएका हुन्छन् अथवा जनताको आवाजहरू जसरी उठाइएका हुन्छन् त्यसलाई समेटेर मात्रै बजेट पारित गर्ने र संसदको बजेटमाथिको एक किसिमको स्वामित्व अथवा अधिकारको विषयलाई बढाउनुपर्छ भन्ने विचारहरू यसपटक प्रशस्त आएको छ। अब यस सन्दर्भमा हाम्रो यो ओपन बजेट सर्वेले धेरै वर्षदेखि नै यो प्रश्नहरू उठाउँदै आएको हो र ओपन बजेट सर्वेले के भन्ने गर्दछ भने संसदमा आउने बजेटको जति पनि विधेयकहरू छन् ती विधेयकहरू भनेको बजेट प्रपोजल मात्रै हुन्, ती बजेटका प्रस्तावहरू हुन् र सांसदहरूले लामो छलफल गरेर कम्तीमा 3 महिनासम्म छलफल गरेर अनि त्यो छलफलको आधारमा बजेट सुधार गरेर पारित गरेपछि त्यसलाई चाहिँ बजेट पारित। त्यसैले ओपन बजेट सर्वेमा उल्लेखित 8 मुख्य बजेट दस्तावेजहरूमा बजेटको प्रपोजल र बजेट इन्याक्टेड बजेट अथवा कार्यान्वयनमा गएको बजेट दस्तावेज भन्ने त्यसमा क्याटेगोरिकल्ली छुट्याएर राख्नुपर्दछ भन्ने चाहिँ यसको मापदण्ड छ। त्यसैले यसपटक हाम्रो संसदमा जुन लामो प्रयोग अभ्यास पछि जुन विकास भएर आयो, बहस अवधारणाहरू जुन विकास भएर आयो, यसका लागि यो ओपन बजेट सर्वे, खुला बजेट सर्वेक्षणले धेरै पहिलादेखि नै गर्दै आएका सिफारिसहरूको अनुकूल नै छ। त्यसबाट पनि हामी के जोड्न सक्दछौँ भने खुला बजेट सर्वेक्षणले बजेट प्रक्रियामा संसदको भूमिका को जुन एउटा ओभरसाइट भूमिका हो, निगरानीकर्ताको भूमिका हो, त्यो केवल सार्वजनिक लेखा समितिमा या भोलि अर्थ समितिमा गरिने बजेट कार्यान्वयनका सन्दर्भमा उठेका प्रश्नहरूको निगरानी मात्र होइन, समग्र बजेट प्रपोजललाई नै जनताको माग अनुसार र सांसदहरू जनप्रतिनिधिहरूले दिएका सुझाव अनुसार अथवा जनप्रतिनिधिहरूले चाहे अनुसार त्यसलाई संशोधन गर्न सकिने र बजेटको नयाँ दस्तावेज एउटा पारित दस्तावेजको रूपमा ल्याउनु पर्ने भन्ने जुन विषय असाध्यै सान्दर्भिक हुन गएको छ र यस पटकको बजेट सर्वेक्षणले पनि त्यो कुरा इङ्गित गरेको छ। हाम्रो बजेट जेठको 15 गते आउँछ र यो प्राय असारको अन्तिम हप्ता यो पारित हुन्छ, तर यसपटक असारको यो पहिलो हप्ता सकिने बित्तिकै यो बजेटमाथिको छलफल सकियो र बजेट पारित भयो। यो बजेट पारित हुनु भनेको बजेटमाथि जुन किसिमको गम्भीर छलफलहरू हुनुपर्थ्यो त्यो छलफल नभएको यसले इङ्गित गर्दछ, किनभने जेठ 15 बजेट आयो, असारको 15 नहुँदै यो पारित हुन थाल्यो भनेपछि सांसदहरूले यसमा सार्थक बहस गर्न खोज्नु भएन, किनभने उहाँहरूले जति कुरा उठाए पनि त्यो परिवर्तन हुँदैन। त्यसैले यो बजेटमाथिको छलफललाई लम्ब्याएर के अर्थ भनेपछि सांसदहरूको एउटा उपेक्षा पनि यसमा देखियो, त्यसले गर्दा संसदीय भूमिका झन् कमजोर भएर जाने स्थिति भयो, किनभने यो बजेट चाहिँ तपाईँको साउनको 1 गतेसम्ममा पारित भइसके हुन्थ्यो, असार मसान्तमा पारित भए हुन्थ्यो, त्यसका लागि छलफल गर्ने विषय त समय त थियो, तर समय भए पनि त्यो छलफल निरर्थक हुने भएकोले त्यो छलफल नभइकन अहिले छिटै पारित भयो। यसबाट पनि हामी के देख्न सक्दछौँ भने खुला बजेट सर्वेक्षणले बजेटको सुधारका लागि जे सुझावहरू औँल्याउँदै आएको छ र हाम्रो बजेट प्रणालीमा के कमी छन् भनेर जुन औँल्याउँदै आएको छ त्यो कुरालाई हाम्रो अनुभवले पनि सिद्ध गरेको छ र सांसदहरूले जुन अहिले छलफल गरिरहनु भएको छ त्यो भावनालाई खुला बजेट सर्वेक्षणले धेरै पहिलादेखि नै अभिव्यक्त गर्दै आएको स्पष्ट हुन्छ।
उहाँले भने जस्तै यस सर्वेक्षण प्रतिवेदनमा उल्लेखित सुझावहरूलाई प्राथमिकता रूपमा कार्यान्वयन गराएमा नेपालको बजेट पारदर्शिताको स्तर राम्रो हुने देखिन्छ। खुला बजेट सर्वेक्षणले बजेट प्रक्रियाका विभिन्न चरणमा अर्थपूर्ण जनसहभागिताका लागि उपलब्ध औपचारिक अवसरहरूको अध्ययन गर्छ। केन्द्रीय सरकारको कार्यकारी व्यवस्थापिका र सर्वोच्च लेखा परीक्षण निकायले अवलम्बन गरेको अभ्यासको लेखाजोखा गर्न विभिन्न 18 वटा समान अङ्क भारका सूचक प्रयोग गरिन्छ। यी सूचकहरू वित्तीय पारदर्शिताका लागि विश्वव्यापी प्रयास गिफ्ट नामक संस्थाले तय गरिएको वित्तीय नीतिमा जनसहभागिता सम्बन्धी सिद्धान्त अनुकूल तयार गरिएका छन्। हरेक देशको बजेट प्रक्रियामा जनसहभागिताको स्तर 0 देखि 100 को स्केलमा मापन गरिन्छ। खुला बजेट सर्वेक्षण 2023 नेपालको जनसहभागितामा 100 मध्ये 31 अङ्क देखाएको छ। विश्वको औसत 15 रहेको अवस्थामा नेपाल 31 रहेको छ भने दक्षिण एसियाका देशहरूमा पाकिस्तान 15, बङ्गलादेश 11, श्रीलङ्का 7 र भारत 6 रहेको देखिन्छ। यसै गरी नेपालको बजेट चक्रको विभिन्न चरणमा जनसहभागिताको अवसरको उपलब्धताको अवस्था हेर्दा बजेट तर्जुमाको समयमा 100मा 27 अङ्क देखिन्छ भने बजेट अनुमोदनको समयमा 100मा 22 अङ्क देखिएको छ। त्यस्तै कार्यान्वयनको अवस्थामा हेर्दा 100मा 25 अङ्क मात्र रहेको छ भने लेखा परीक्षण प्रक्रियामा 100मा 67 अङ्क रहेको देखिन्छ। तसर्थ लेखा परीक्षण समयमा सबैभन्दा बढी जनसहभागिताको अवसर रहेको पनि यस सर्वेक्षणले देखाएको छ। नेपालमा अर्थ मन्त्रालयले बजेट तर्जुमाको क्रममा पूर्व बजेट प्रस्तुतिको अभ्यास गर्ने गरेको भए पनि बजेट कार्यान्वयनका क्रममा अनलाइन परामर्शको अभ्यास पनि गर्ने गरेको छ। यसका बावजुद बजेट प्रक्रियामा जनसहभागितालाई थप सबलीकृत गर्न खुला बजेट सर्वेक्षण 2023 केही सुझावहरू दिइएको छ। सङ्घीय पूर्व बजेटको सरकारवालाहरूसँगको परामर्शको अभ्यासलाई प्रादेशिक तहमा समेत लगेर निरन्तरता दिने र यसको प्रतिवेदन अर्थ मन्त्रालय र संसदमा पेश गर्ने, साथै अर्थ मन्त्रालय र राजस्व परामर्श समितिले पूर्व बजेट छलफलका क्रममा प्राप्त सुझावहरू र जानकारीहरू बजेट नीतिहरू सुधार गर्न कसरी प्रयोग गरियो भन्ने नागरिकलाई सूचित गर्ने प्रयत्न गर्ने। सङ्कटापन्न तथा प्रतिनिधित्व छुटेका समुदायसँग उनीहरू स्वयं वा उनीहरूलाई प्रतिनिधित्व गर्ने नागरिक संस्था मार्फत सक्रिय रूपमा संलग्न गराउने। यसका साथै पेफा सचिवालयले व्यापक नागरिक परामर्शपछि तयार गरी सार्वजनिक गरेको सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक सहभागिताको राष्ट्रिय रणनीतिका सुझावहरूलाई कार्यान्वयन गर्ने। स्मरण रहोस् कि यस राष्ट्रिय रणनीति तयार गर्न फिफा सचिवालयसँग फ्रिडम फोरमले सहकार्य गरेको थियो। साथै नेपालको संसदले वार्षिक बजेट अनुमोदन गर्नु अगाडि व्यापक छलफलको पद्धति बसाले तापनि अन्य केही कार्य गर्नुपर्ने जरुरी यस सर्वेक्षणले औल्याएको छ। संसदीय छलफलका आधारमा कार्यकारी बजेटमा सुधार गरी अनुमोदन गर्ने पद्धतिका लागि नीतिगत सुधार गर्नुपर्ने जरुरी देखिन्छ। कार्यकारीको बजेट प्रस्ताव अनुमोदन गर्नु अघि हुने संसदीय सुनवाईका क्रममा जनमत बुझ्ने प्रयोजनका लागि सर्वसाधारण वा नागरिक सङ्घ संस्थाका प्रतिनिधिलाई सहभागिताको अवसर उपलब्ध गराएमा जनसहभागिताको स्तर पनि बढ्ने देखिन्छ। यसरी नै बजेट सर्वेक्षणको तेस्रो भाग रहेको छ, बजेट निगरानी। खुला बजेट सर्वेक्षणले संसद र सर्वोच्च लेखा परीक्षण निकाय, जुन नेपालको लागि महालेखा परीक्षकको कार्यालय रहेको छ, उनीहरूले बजेट प्रक्रियामा निर्वाह गर्ने भूमिका तथा ती निकायबाट हुने बजेटको निगरानीको स्तर अध्ययन गर्छन्। 18 समान अङ्कभार भएका सूचकको आधारमा हरेक देशले प्राप्त गर्ने अङ्क 0-100 स्केलमा मापन गरिन्छ। यस अतिरिक्त सर्वेक्षणमा स्वतन्त्र वित्तीय निकायबाट पूरक सूचना पनि सङ्कलन गरिन्छ। नेपालमा संसदको प्रतिनिधि सभाका सार्वजनिक लेखा समिति, अर्थ समिति लगायतका निकाय र सर्वोच्च लेखा परीक्षण निकाय महालेखा परीक्षकको कार्यालयले संयुक्त रूपमा बजेट प्रक्रियाको सीमित निगरानी गर्छन्। यी दुई निकायको संयुक्त बजेट निगरानीको मापनमा खुला बजेट सर्वेक्षण 2023 प्राप्त अङ्क 146 रहेको छ। फरक फरक रूपमा हेर्दा यी निकायहरूको बजेट निगरानीको स्तर संसदीय निगरानीको स्तर 136 रहेको छ, जुन कमजोर निगरानी हो। त्यस्तै लेखा परीक्षण निगरानी भने 167 रहेको छ, जुन 61 पर्याप्त मानिने अङ्कभन्दा माथि रहेको छ। दुवै निगरानीमा 2021 सुधार भएको देखिन्छ। यसरी बजेट निगरानीमा सुधार भइरहे पनि नेपालमा बजेट चक्र अन्तर्गत बजेट योजना र बजेट कार्यान्वयन प्रक्रियामा सङ्घीय संसदको निगरानी कमजोर छ। यस निगरानी सुधार्नका लागि खुला बजेट सर्वेक्षण 2023 केही सुझावहरू औल्याएको छ। संसदीय समितिहरूले कार्यकारीको प्रस्तावित बजेट अध्ययन गरी आफ्नो विश्लेषण सहितको प्रतिवेदन अनलाइन माध्यमबाट सार्वजनिक गर्ने। संसदीय समितिले बजेट कार्यान्वयन चालु रहेको अवस्थामा बजेट कार्यान्वयनको अध्ययन गरी आफ्नो ठम्याइसहितको प्रतिवेदन अनलाइन माध्यमबाट सार्वजनिकरण गर्ने। बजेट कार्यान्वयन अवधिमा स्वीकृत बजेटमा उल्लेखित स्रोत एउटा प्रशासनिक इकाइबाट अर्को प्रशासनिक इकाइमा सार्नु वा राजस्व घटेको कारणले खर्च घटाउने निर्णय गर्नु अघि संसदीय परामर्श र स्वीकृतिको अभ्यास सुनिश्चित गर्ने। त्यस्तै संसदीय सार्वजनिक लेखा समितिले महालेखा परीक्षकको नियमित प्रतिवेदन अध्ययन गरी त्यसको निचोडसहितको प्रतिवेदन हरेक वर्ष अनलाइन माध्यमबाट सार्वजनिक गर्ने। साथै आफ्नो स्वायत्तता बढाउन तथा लेखा परीक्षण निगरानी अभिवृद्धि गर्न महालेखा परीक्षकको कार्यालयलाई पनि यस खुला बजेट सर्वेक्षण 2023 ले के सुझाव दिएको छ। स्वतन्त्र निकायबाट लेखा परीक्षणको प्रक्रिया पुनरावलोकन गराउने साथै लेखा परीक्षण प्रक्रियाहरूमा नागरिक सहभागिताको अभ्यासलाई विस्तार गर्ने, सूचनाको हक ऐनमा उल्लेख गरिए अनुसार सूचनाको स्वत सार्वजनिकरण अथवा प्रोएक्टिभ डिस्क्लोजर प्रक्रियालाई कार्य सम्पादन लेखा परीक्षणको एक सूचक मान्ने, साथै लेखा परीक्षणमा नागरिकहरूलाई संलग्नताको संस्थागत रूपमा विस्तार गर्दै यस्तो नागरिक सहभागितालाई लेखा परीक्षण प्रतिवेदनका सिफारिसहरूको अनुगमनमा समावेश गर्ने व्यवस्था लेखा परीक्षण निर्देशितामा समावेश गर्यो भने अझ लेखा परीक्षण निगरानी सबल हुने देखिन्छ। साथै नेपालमा स्वतन्त्र वित्तीय अनुसन्धान निकाय छैन। यस्ता निकायलाई बजेट प्रक्रियामा कार्यपालिका र व्यवस्थापिकाका लागि स्वतन्त्र र निष्पक्ष सूचना उपलब्ध गराउने स्रोत संस्थाका रूपमा मान्यता दिने क्रम बढ्दो छ। साथै संसदीय बजेट अफिस स्थापना गरी सांसदहरूलाई बजेट सूचना र विश्लेषणमा प्राविधिक क्षमता प्रदान गर्ने प्रचलन पनि बढ्दो छ। नेपालमा भने यो अभ्यास अझै पनि सुरु भएको छैन। यसरी हामी खुला बजेट सर्वेक्षणको सुरुवातदेखि अहिले 9 संस्करणसम्म आइपुग्दा नेपालमा बजेट पारदर्शितामा धेरै कामहरू पनि भएका छन् र धेरै प्रगतिहरू पनि भएका छन्। तर अहिले 9 संस्करणसम्म आइपुग्दा प्रतिवेदनमा सुधारका लागि आएका सुझावहरू अनुरूप के कस्ता व्यवस्थामा परिवर्तन आयो र अझै के व्यवस्था र प्रणालीमा सुधारको खाँचो देख्नुहुन्छ त भन्ने प्रश्न गर्दा यस खुला बजेट सर्वेक्षणका अनुसन्धानकर्ता तारा दाहाल भन्नुहुन्छ,
नेपालमा खुला बजेट सर्वेक्षण सन् 2008 सुरु भएको हो। 2006 नै सुरु भएको हो, तर हामी 2008 यस प्रक्रियामा संलग्न छौँ। दोस्रो संस्करणदेखि फ्रिडम फोरम ले हामीले यो अनुसन्धानको जिम्मा लिएर यसबारे अनुसन्धान मात्रै होइन, यसका अनुसन्धानका प्रतिवेदन र सिफारिसहरूका आधारमा यसको एडभोकेसी गर्ने र बजेट सुधारका अभियानहरूलाई पनि अगाडि बढाउने काम पनि फ्रिडम फोरम मार्फत हामी गर्दै आएका छौँ। यसरी हेर्दाखेरि यो यसपटकको संस्करणसम्म आइपुग्दा भनौँ न, यो विषय 15-16 वर्षसम्मको हाम्रो यसले चाहिँ जति सुझावहरू दिएको छ 7-8 वटा संस्करणहरूमा, ती प्रतिवेदनहरूले उल्लेख गरे अनुसार नेपालको बजेट प्रणालीमा सुधारै नभएको चाहिँ होइन, केही न केही सुधारहरू भएको छ। जस्तो उदाहरणको लागि हाम्रो पहिला बजेट चाहिँ असारको अन्तिममा मात्रै आउँथ्यो र आर्थिक वर्ष सुरु भइसक्थ्यो तर बजेट पारित भएको अवस्था हुँदैन थियो। त्यसैले बजेटमाथिको यो प्रक्रियालाई सुधार गर्नुपर्छ र कम्तीमा बजेट संसदमा 2 महिनासम्म अथवा सकिन्छ भने 3 महिनासम्म बहस हुनुपर्छ भनेर हामीले जुन यसले सिफारिस गरेको थियो त्यसका आधारमा नेपालको संविधान निर्माण गर्दा नै यो प्रक्रियालाई महसुस गरेर सुधार भयो र अहिले जेठ 15 हाम्रो आगामी आर्थिक वर्षको बजेट आउँछ र साउन 1 लागु हुन्छ। अर्थात् जुन दिनदेखि यो कार्यान्वयनमा जानुपर्छ त्यो दिनदेखि जान सक्ने अवस्थामा यो पारित हुन्छ, नत्र यो त्योभन्दा पहिला चाहिँ असोज कार्तिकसम्म पनि बजेट पारित भएको अवस्था हुँदैन थियो र पेस्की खर्चबाट मुलुक चलिरहेको हुन्थ्यो। त्यसले गर्दा बजेट कार्यान्वयनको अवस्थालाई त्यसले गम्भीर असर पारेको मात्र थिएन कि बजेटका सूचनाहरूको सार्वजनिकीकरण हुने, बजेटमाथि आम नागरिकले थाहा पाउने अवस्था पनि कमजोर हुन पुग्थ्यो र पारदर्शिताको अवस्था पनि त्यसमा कमजोर थियो भने बजेटमा नागरिकको सहभागितालाई पनि त्यसले चाहिँ असर पारिराखेको थियो भने एउटा ठुलो सुधार नेपालको बजेट प्रणालीमा भएको चाहिँ यो प्रतिवेदनको आधारमा। दोस्रो, जब यो खुला बजेट सर्वेक्षण को अभ्यास हामीले गर्ने बेला सुरु गर्दाखेरि नेपालमा प्री बजेट भन्ने अवधारणा नै थिएन। यो प्री बजेट भन्ने अवधारणा, प्री बजेट अनिवार्य एउटा चाहिँ चाहिन्छ, पूर्व बजेट ल्याएर मात्रै त्यसमाथि गम्भीर छलफलहरू गरेर मात्रै बजेटका प्रस्तावहरू आउनुपर्छ र त्यो पनि कम्तीमा बजेटका प्रस्तावहरू संसदमा आउनुभन्दा 1 महिना पहिल्यै हुनुपर्छ र प्री बजेटमा प्रशस्त सूचनाहरू हुनुपर्छ, त्यो चालु वर्षको विश्लेषण हुनुपर्छ र आगामी वर्षमा लिइने नीतिगत सुधारहरू के हुन्, करका सुधारहरू अथवा अरू खर्चका सुधारहरू अथवा अरु आम्दानीका सुधारहरु ती सबै पक्षहरुमा कार्यान्वयनमा गरिने सुधारहरुलाई पनि एउटा स्पष्ट हुने गरी प्री बजेट डकुमेन्ट पर्याप्त सूचना सहित बन्नु पर्दछ भनेर जुन ओबिएसले सिफारिस गर्दै आएको थियो त्यो प्री बजेटको अवधारणालाई नेपालमा स्वीकार गरियो र यो हाम्रो जुन वित्तीय यो रेस्पोन्सिबिलिटी एक्ट भन्छौँ हामी वित्तीय उत्तरदायित्व सम्बन्धी कानुन त्यसमा चाहिँ प्री बजेटको व्यवस्था नै आउन सक्यो भने यसै गरी संसदीय नियमावलीहरूमा पनि प्री बजेटको व्यवस्था गरियो र त्यो नीतिगत सुधारपछि प्री बजेट आउने अभ्यास सुरु भयो तर त्यो अभ्यास अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छैन बजेटको प्रपोजल आउने 3-4 दिन अगाडि मात्रै प्री बजेट आउने र त्यो प्री बजेटमा पनि केही बुँदागत नीतिगत विषयहरू बाहेक जुन किसिमका सूचनाहरू जुन किसिमको विश्लेषणहरू समेटेर जस्तो दस्तावेज आउनु पर्थ्यो त्यो आउँदैन थियो र झारा टार्ने किसिमको हुन्थ्यो त्यसैले त्यो पनि एउटा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार समयको हिसाबले पनि भएन र त्यसको गुणस्तरको हिसाबले पनि भएन भनेर त्यसमा सुधारको लागि खुला बजेट सर्वेक्षणले निरन्तर रेकमेन्डेसनहरू गर्दै आएकोमा यो वर्ष भनौँ न यस पटकको प्री बजेट चाहिँ हाम्रो फागुनमै आयो जसले गर्दाखेरि प्री बजेटको एउटा समयको हिसाबले प्री बजेट एकदमै टाइममा आयो र त्यो प्री बजेटमा प्रशस्त छलफल हुन सक्ने टाइम चाहिँ हामीसँग भयो त्यो एउटा टाइमको हिसाबले सुधार भयो तर यसपटक पनि खुला बजेट सर्वेक्षणका विभिन्न संस्करणहरूले सुझाव दिए अनुसारको प्री बजेटको डकुमेन्ट जुन गुणस्तरीय हुनुपर्ने थियो त्यो हुन सकेको छैन र यो एउटा निरन्तर वकालतबाट त्यसमा पनि भोलिका दिनमा सुधार हुँदै जाला दोस्रो प्री बजेटमाथिको जुन गम्भीर बहस संसद र नागरिक तहमा जुन किसिमले व्यापक रूपमा हुनुपर्ने हो त्यो पनि बिस्तारै भविष्यमा सुधार हुँदै जाला तर अहिले भएको महत्त्वपूर्ण सुधार के हो भने हामीले चाहिँ बजेटको डेटलाई अगाडि ल्याउने प्री बजेट अभ्यासहरूलाई अगाडि बढाउने कुराहरू हुन सक्यो त्यसै गरी यो इन इयर रिपोर्टहरू पनि विगतमा चाहिँ कहिले प्रकाशन गर्ने कहिले समयबद्ध प्रकाशन नहुने अवस्थाहरू थियो भने प्रकाशन तयार गरिए पनि त्यसलाई वेबसाइटहरूमा नराख्ने राष्ट्र ब्याङ्कले पनि नराख्ने अर्थ मन्त्रालयले नराख्ने जुन अवस्थाहरू थियो त्यो पनि अहिले सुधार भएको छ र प्रतिवेदन प्रणालीमा पनि यसले भनेअनुसारको केही सुधारहरू भएको छ तर अरू धेरै यो खुला बजेट सर्वेक्षणले उठाएका खास गरी पारदर्शितालाई अभिवृद्धि गर्ने नागरिक सहभागितालाई अझ बलियो बनाउने र संसद र महालेखा परीक्षक लगायतका निगरानीकर्ता निकायहरूको भूमिकालाई प्रभावकारी बनाउनका लागि जुन सुझाव र रेकमेन्डेसन्सहरू अहिलेको यो संस्करण पनि ओबिएसको यो संस्करणमा पनि आएको छ यसका आधारमा पनि थुप्रै नेपालमा नीतिगत सुधार बजेट प्रणालीको सुधारका लागि काम गर्नुपर्ने अवस्था छ र यसबाट के देखिन्छ भने हामीले निरन्तर वकालत गऱ्यौँ र निरन्तर सुझावहरू यस्तो सर्वेक्षणहरू मार्फत प्राप्त भइरह्यो भने त्यसले केही न केही सुधार चाहिँ हुँदै जाँदो रहेछ त्यसकारण भोलि गर्नुपर्ने सुधारको कुराहरूमा जस्तो भनौँ प्री बजेटलाई एउटा व्यवस्थित रूपमा अगाडि लाने त्यसको गुणस्तरीयता बढाउने र त्यसको बहसलाई पनि बहुआयामिक बनाउने त्यसपछि हुनै नसकेको सुधारको प्रश्नहरू भनेको हामी कहाँ चाहिँ नागरिक बजेट प्रणालीको विकास हुन सकेको छैन त्यसै गरी संसदमा एउटा सशक्त बजेट अफिस राख्ने कुरा हामीले धेरै वर्षदेखि रेकमेन्डेसन गर्दै आएका छौँ किनभने सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउन त्यो बजेट अफिस संसदको बजेट अफिस राख्ने कुरा त्यसपछि मुलुकको समग्र यो अर्थतन्त्र र बजेटको बारेमा एउटा स्वतन्त्र र स्वायत्त निकाय जहाँ नागरिकको पनि सहभागिता भएको हुन्छ त्यस्तो एउटा उच्चस्तरीय स्वतन्त्र एउटा निकाय बनाउने कुरा पनि यसको रेकमेन्डेसनमा छ जुन कुरा चाहिँ हाम्रो सुधार हुन सकेको छैन त्यो किनभनेदेखि खास गरी राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालय र संसद सँगसँगै बौद्धिक समाज नागरिक समाज निजी क्षेत्र त्यो सबैलाई एक ठाउँमा लिएर आएर बजेटमा एउटा स्वतन्त्र ढङ्गले एउटा स्वायत्त निकायले एउटा थिङ्क ट्याङ्कको रूपमा सब चाहिँ कलेक्टिभ एउटा चाहिँ प्लेटफर्म त्यसलाई बनाएर सुझावहरू दिन सक्ने एउटा स्वतन्त्र निकाय चाहिँ चाहिन्छ भनेर रेकमेन्डेसनमा आइरहेको छ त्यो कुराहरू पनि हामीले गर्नुपर्ने आवश्यकता छ र त्यसपछि भनेको चाहिँ कार्यान्वयनको तहमा बजेट कार्यान्वयन नै हाम्रो चुनौतीपूर्ण हो बजेट राम्ररी कार्यान्वयन भइरहेको छैन त्यस कार्यान्वयन भए पनि त्यो प्रक्रियामा पारदर्शिताको एउटा जुन किसिमको अवलम्बन गर्नुपर्ने हो जुन किसिमले सूचनाहरूको प्रवाहहरू गर्नुपर्ने हो र आम नागरिकको पहुँच त्यसमा कसरी बढाउनु पर्ने हो भन्ने सन्दर्भमा पनि सुधारहरू गर्नुपर्ने आवश्यकता छ। त्यसले चाहिँ नागरिक सहभागिताको अवस्थालाई पनि सुधार गर्न मद्दत पुग्दछ। यसै गरी बजेट माथिको निगरानी गर्ने निकायहरूको प्रभावकारिता हुनुपर्ने, संसदको सार्वजनिक लेखा समिति अझै थप प्रभावकारी हुनुपर्ने, महालेखा परीक्षकले गर्ने परीक्षण प्रणालीहरूमा नागरिक सहभागितालाई अझ बृहत्तर बनाउनु पर्ने, जुन चाहिँ रेकमेन्डेसन्सहरू छ ओबिएसको, ती कुराहरूमा पनि सुधार गर्नुपर्ने आवश्यकता छ। र सूचनाहरूको सहज पर्याप्तताका लागि केही संस्थागत संरचनागत सुधारहरू र केही चाहिँ व्यावहारिक एउटा सुधारहरू जुन ओबिएसले भनेको छ, खास गरी पारदर्शिताका सन्दर्भमा हामीले जुन किसिमका सूचना डेटाहरू र दस्तावेजहरू सहज ढङ्गले नागरिकले बुझ्ने ढङ्गले प्राप्त हुनुपर्नेछ, त्यो कुराहरूमा भविष्यका दिनमा यो ओबिएसले औँल्याएका सुझावहरूको आधारमा सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ। जुन चाहिँ यसपटकको हाम्रो ओबिएसको जुन रेकमेन्डेसन्सहरू छ, ती रेकमेन्डेसन्सहरू यहाँ प्रस्तुत पनि भइसकेको छ, यो यसअगाडि साथीहरूले राख्नुभएको छ, ती सिफारिसहरू अत्यन्त उपयोगी छन् र तिनका आधारमा नेपालको बजेट प्रणालीमा सुधार गर्दै लानुपर्ने आवश्यकता म देख्दछु।
यसरी अनुसन्धानकर्ता दाहालले भने जसै गरी नेपालमा भएका प्रगतिहरूलाई साथ गर्दै यस खुला बजेट सर्वेक्षणले देखाएको सुझावहरूमा कार्य गर्दै जाने हो भने नेपालमा बजेट पारदर्शिताको स्तर अझ राम्रो भई सरकार र जनताबिचको पारदर्शितामा रहेको विश्वासलाई अझ माथि उठाउन सक्छ। यो पारदर्शिताको कार्य सरकार एक्लैले गर्ने होइन, सरकारसँग नागरिक समाज, बजेट पारदर्शिताका अभियन्ताहरू, संवैधानिक अङ्ग र जनताहरू सबै हातमा हात मिलेर सबैको सहकार्यमा कार्य गर्यो भने प्रगति अझ चाँडो देखिन्छ। बजेट चक्रका हरेक स्थानमा जनसहभागिता बढाई बजेट बनाउने क्रममा जनसहभागिता बढाई जन आवाजलाई बजेटमा समेटियो भने पारदर्शिताको स्तर र बजेटको कार्यान्वयन दुवैमा राम्रो सुधार आउन सक्छ। अब हामी आजको पोडकास्टको अन्तिम भागमा आइसकेका छौँ। यस खुला बजेट सर्वेक्षणको विस्तृत अध्ययन पद्धति 2023 विश्व र क्षेत्रीय प्रतिवेदनहरू साथै सबै देशको अध्ययनको निचोड तथा यस सम्बन्धी तथ्याङ्कहरूको लागि अन्तर्राष्ट्रिय बजेट साझेदारी आइबिपीको वेबसाइट internationalbudget.org/openbudgetsurvey गई यहाँहरूले जानकारी प्राप्त गर्न सक्नुहुनेछ। यसका साथै नेपालको खुला बजेट सर्वेक्षण 2023 नेपाली र अङ्ग्रेजी दुवै भाषामा हाम्रो वेबसाइट freedomforum.org.np उपलब्ध छ। फेरि पनि नेपालको खुल्ला बजेट सर्वेक्षण 2023 प्रतिवेदनहरू नेपाली र अङ्ग्रेजी हाम्रो फ्रिडम फोरमको वेबसाइट www.freedomforum.org.np उपलब्ध रहेको छ। अन्त्यमा आजको पोडकास्ट यहाँहरूलाई कस्तो लाग्यो? खुला बजेट सर्वेक्षण 2023 सम्बन्धी चर्चा गरिएको यस पोडकास्टमा यहाँहरूको केही सुझाव, प्रतिक्रिया या केही गुनासोहरू भए हामीलाई इमेल मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। हामीलाई तपाईँहरू आफ्नो जिज्ञासा, प्रतिक्रिया र सुझावहरू freedomforum2005@gmail.com इमेल गरी पठाउन सक्नुहुनेछ। इमेल एकचोटि फेरि freedomforum2005@gmail.com। हवस् त, अर्को हप्ता अर्को एक फ्रिडम चौतारी पोडकास्टका साथ भेट हुने नै छ। आजको लागि आज्ञा दिनुहोस्। हवस् त, नमस्कार।